कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आजको 297 श्रृंखलामा प्राविधिक मित्र सन्दीप सुन्दासका साथ यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन। भोलि गुरु पूर्णिमा र गुरु पूर्णिमाको पूर्व सन्ध्यामा हामी नेपाली जनसमाजमा गुरूका रूपमा उच्च आकर्षण राख्ने नेपाल भित्र र नेपाल बाहिरका विभिन्न क्षेत्रमा पढाउने गुरूजनहरूप्रति सम्मानपूर्वक यो कार्यक्रम समर्पित गर्दैछौ। आगामी भदौ 5 गते नेपाली संगीत जगतका एक होनहार गायक संगीतकार अरूण थापाको पुण्यतिथिका सन्दर्भमा हामी आगामी साउन 6 गते को 298 श्रृंखलामा अरूण थापा विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं भने जसको भोलिपल्ट शुक्रबार काठमाडौँको राष्ट्रिय नाचघरमा शुभारम्भ द म्युजिकल जर्नी र सांस्कृतिक संस्थानको युगल पहलमा एक सांगीतिक कार्यक्रम हुँदैछ। तर आजको कार्यक्रम गुरूहरूमा समर्पण गर्दै गर्दा भोलिको गुरू पूर्णिमा कतियौं हो वा कुन श्रृंखला हो भन्ने हाम्रो समाजमा यस्तो प्रश्न कहिले पनि रहेन। अपारे काव्य संसार कविरेव प्रजापति यथास्मय रोचते दृश्यम परिदैव कल्पने। गुरूका कल्पना गर्दा हामी जहिले पनि एउटा पंक्ति भन्छौं, गुरू र ब्रह्म विष्णु महेश्वर। चाहे त्यो आशा भोसले गाएको गीतमा होस्, चाहे त्यो कुनै पनि कविले लेखेका पंक्तिमा होस्, गुरूले नै हाम्रो जीवनमा उज्यालो ल्याउँछ। हाम्रो समाजमा गुरूका रूपमा सम्मानपूर्वक बाँचेका एक कवि हामी जहिले पनि सम्झिन्छौं, महाकवि लक्ष्मीप्रसाद देवकोटा। उनले कैयौं नेपालका अर्थविद, इतिहासकार, वैज्ञानिकहरूलाई पढाए र उनले गीत पनि लेखे। हामी आज गीतकार गुरूका रूपमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झना गर्छौं र त्यसै गरी अर्का गुरू राममणि रिसाल जो केही वर्ष अघि मात्र हाम्रा माझबाट बित्नुभयो। राममणि रिसालले पनि महाकवि देवकोटा पछिको अर्को पुस्तामा धेरै शिष्यहरू तयार पारे। स्वयं कुशल गीतकार राममणि रिसालले गीतकार विश्वम्बर प्याकुरेल, जनकनाथ प्याकुरेल जस्ता गायक अरविन्द मालाकार, नेत्र विनोद श्रेष्ठ कयौं पुस्तालाई उनले तयार पारे। राममणि रिसालको गीतबाट आजको कार्यक्रम शुभारम्भ गर्छौं शिवशंकरको संगीत र उदित नारायण झाको स्वरमा गुरू राममणि रिसाललाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै।
दैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन आफै पोखे बन्छ चाहि दैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन आफै पोखे बन्छ चाहिँदैन बाँसुरी सङ्ग बगारियो आफै सुकिरा छ तिमी बिना जिंदगी यो आफैराट भाचा खोला संग बागार यो आफै सुकी राचा तिमी बिना जिंदगी यो आफैराट भाचा मन उफ्री ओठ सम आई फर्की जान्छा ओखिन यो भाव आफे भाखा तिम्रो माछा चाहिँदैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन आफे पोखे बन्छ चाहिँदैन बाँसुरी आँखै माथि मन बस्छ ओठ माथि मुटु सपनै हो जिन्दगानी विपना पोकेछ आँखै माथि मन बस्छ ओठ माथि मुटु सपनै हो जिन्दगानी पुके छ सारङ्गी को स्वर कहाँ आफै बजिरा छ एउटा तारा छाना माथि सधैँ रोइरहेछ चाहिँदैन बाँसुरी मन बजे पुग्छ
गायक उदित नारायण झाको स्वरमा हामीले गीत राख्यौं गुरू राममणि रिसालको। गुरू राममणि रिसालले नै पाटन क्याम्पसमा अभि सुवेदीलाई अध्यापकका रूपमा सिफारिश गरेर अभि सुवेदी पाटन क्याम्पसमा पढ़ाउन थाले। त्यसपछि अभि सुवेदीका विद्यार्थीहरू पनि धेरै भए। आजकल हामी अभि सुवेदीलाई पनि गुरूका रूपमा चिन्छौं। तर राममणि रिसाल यस्ता गुरू हुनुहुन्थ्यो, उहाँ बाटोमा हिँड्दा विद्यार्थीहरू परैबाट झुक्थे। लभेदा सुरुवालमा कोटमा राममणि रिसाल लपक लपक हिँड्दै गर्दा साँच्चै एउटा सज्जन आदरणीय गुरूको सम्झना हुन्थ्यो। र अब हाम्रा माझ गुरू हुनुहुन्न भन्न सकिँदैन, किनकि गुरू सर्वत्रबाट देखा परिरहेका हुन्छन्। राममणि रिसाल पनि हाम्रो त्यस्तै सम्झनामा हुनुहुन्छ। ट्विटरमा भुइँ मान्छे मेन्सन गर्नुहुन्छ, नेपाली सुगम संगीतका तमाम गुरूहरूमा हार्दिक नमन, प्रकाश सर ह्याप्पी गुरू पूर्णिमा भनेर भुइँ मान्छेजीले मलाई लेख्नु भएको छ। त्यसै गरी दीपक पराजुलीले गुरू बिना गतिर नास्ति अजरामर गीतका सम्पूर्ण श्रोतागणमा गुरू पूर्णिमाको हार्दिक शुभकामना, जय गुरूदेव भनेर। विजया वन्दनाले गुरू पूर्णिमाको अवसरमा आदरणीय गुरू प्रकाश शर्मा हार्दिक नमन, साथै मित्र चौतारीमा न्यानो अभिवादन भनेर लेख्नुभएको छ। सम्पूर्ण गुरूहरूमा समर्पित आजको अजरमर गीतहरूलाई एसएन दाहालले मेन्सन गर्नुभएको छ। किरण कुमार रे, धना पौडेल, त्यसै गरी अमृता लम्साल आइपुग्नु भएको छ। हिजो उहाँ गोर्खा हुनुहुन्थ्यो, सायद अहिले पनि गोर्खा नै हुनुहुन्छ होला। आज कार्यक्रम सुन्न नपाएर ज्यादै बोर भयो, इन्टरनेट छैन, डाटाले रेडियो बजाउन मिल्दैन, युट्युबमा हाले कति राम्रो हुन्थ्यो भनेर उहाँले आफ्नो एउटा जानकारी पनि दिनुभएको छ। उमेश गौतमले चाहिँदैन बाँसुरी मन बजे पुग्छलाई यहाँ उद्धृत गर्नुभएको छ। राममणि रिसाल जस्ता गुरूलाई पढ़ाउने अर्का गुरू हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटा। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पढ़ाएका धेरै चेलाहरूमध्ये एक आदरणीय नाम हो निबन्ध साहित्यका चर्चित लेखक शंकर लामिछाने। शंकर लामिछाने देवकोटाका बारेमा सानो यहाँ आफ्नो संस्मरण लेख्नुहुन्छ। साहित्यिकहरूले सन्देश माग्नु पनि फजुल हुन्छ मेरा विचारमा, र दिनु चाहिँ महामूर्खता हो। यो यसको चाहिँ म जन्म विरोधी छु। मलाई सम्झना आउँछ पहिलोचोटि मैले कविता र कथा महाकवि देवकोटाजीलाई देखाउन लगेको थिएँ 2006 सालतिर र उहाँले मलाई त्यो बेला गुरु नै हो मलाई कलेजमा पढाउनुहुन्थ्यो पढेर उहाँले के भन्नुभयो भने म तपाईँलाई के बताउँ यसमा शंकर लामिछाने अगाडि लेख्नुहुन्छ मैले भने गुरूजी एउटा लाइन दिनुहोस् के गरेदेखि मैले ठिक हुन्छ भन्दाखेरि त्यो जवाफ उहाँको महाकवि देवकोटाको सायद त्यही नै एउटा नेपाली साहित्यको निम्ति सन्देश हुन सक्ला त्यसमा उहाँले मलाई भन्नुभएको छ शंकरजी मैले जे गरे त्यही बाटो तपाईँ हिँड्ने हो भने नआउनुहोस् आफ्नो बाटो आफै पहिल्याउनुहोस् रिपिटेशन अफ वर्क अन द सेम लाइन हेज नो मिनिङ शंकर लामिछानेले आफ्ना गुरू महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिलाई सादरपूर्वक सम्झना गरेका छन् शंकर लामिछानेलाई पनि गुरू मान्नेहरू धेरै छन् निबन्धमा अन्य गद्य विधामा तर अम्बर गुरूङले शंकर लामिछानेलाई शंकर दाई मेरा गुरू हुन् भनेर मानेका छन् भोलि गुरू पूर्णिमा पहिलो पटक अम्बर गुरूङको घरमा सुनसान माहौल हुनेछ अम्बर गुरूङ बितेपछिको पहिलो गुरू पूर्णिमामा उनका चेला चेलीहरू भेला त हुँदैछन् अम्बर गुरूङ बितेको भोलिबाट 41औं दिन हुनेछ र 41औं दिनको त्यो गुरू पूर्णिमाका दिन अम्बर गुरूङकी पत्नी वीणा गुरूङलाई अम्बर गुरूङका शिष्य शिष्याहरूले भेट्नेदछन् अम्बर गुरूङका पनि सयौं संगीतका चेला चेलीहरू छन् संगीतै सिकेर वा संगीतै उनीसँग पढ्नेहरू धेरै छन् तर कतिले त उनीसँग अंग्रेजी पनि पढेका छन् त्यसरी नै संगीत सिक्ने परम्परामा अम्बर गुरूङका तीनै छोरा उनका शिष्य हुन् किशोर गुरूङ शरद गुरूङ राजु गुरूङ पनि त्यसै गरी अहिले नयाँ पुस्ताका गायक गायिकामा पनि सूरज कुमार थापा बेनुका राई मीना पोखरेल निरौला वीरेन्द्र प्रधान धेरै शिशिर योगी उनका धेरै शिष्यहरू छन् तर आफ्नै पितालाई गुरू मान्न पाउनु किशोर गुरूङको पनि एउटा सौभाग्य हो जसले नेपालको राष्ट्रगान सयौं थुङ्गा फूलको गीतको संगीत संयोजन गरे किशोर गुरूङले उनले आजै बिहान मात्र आफ्ना पितालाई समर्पित गरेर एउटा अंग्रेजी धुन समर्पण गरेका छन् यो एउटा छोराको पिता गुरू हुनु एउटा सौभाग्य हो गायिका मीरा राणा पनि त्यस्तै सौभाग्यशाली गायिकामा हुनुहुन्छ जसले आफ्ना पितालाई पहिलो गुरू मान्न पाए मीरा राणाले आफ्ना पहिलो गुरू शम्भु प्रसाद मिश्रलाई भने बाबा मलाई तारादेवी हेर्नु छ तारादेवी देखाइदिनुहोस् र शम्भु प्रसाद मिश्रले छोरीलाई भने यो धुन म सिकाउँछु सिकिराख्नु र दिउँसो आएर म तँलाई तारादेवी देखाउन लान्छु बाबा रेडियो नेपाल गएपछि मीरा राणाले घुवाई कासा खेल्न थालेछन् घुवाई कासा खेल्दा खेल्दै ताराबजीलाई खेल्दा खेल्दै उनी त्यो लय बिर्सेछन् बाउ फर्केर आउँदा मीरा राणा सुतिरहेकी रहेछन् र त्यो दिन उनले तारादेवी देख्न पाइनन् तर अर्को दिन बाउले रेडियो नेपालको एउटा बोर्डबाट म विविशाको गीत टिपेर ल्याएछन् र त्यो गीत सिक्नु भनेर दिएछन् र त्यो गीत सिकेपछि मात्र मीरा राणाले तारादेवी हेर्न पाएछन् आफ्ना बाउको सहयोगले तर तारादेवीसँगको उनको पहिलो भेट रमाइलो भएनछ किनकि उनले तारादेवीलाई गएर नमस्ते गरेछिन् तर तारादेवीले उनलाई देखे नदेखे जस्तो गरिदिएछन् तर जब उनले आफ्ना पिता आफ्ना गुरू शम्भु प्रसाद मिश्रको संगीतमा म विविशाको गीत गाएर रेडियोमा प्रतिस्पर्धामा भाग लिइन् त्यसपछि तारादेवीले प्रभावित भएर शम्भु गुरू छोरी त निकै राम्रो गाउँदिनेछन् भनेको उनले आफै सुन्न पाएपछि मीरा राणा खुशी भएछिन्
हसीना में दूसरी को सपनी मां देख
ट्वीटरमा उपेन्द्र मेन्सन गर्नुहुन्छ, लक्ष्मीप्रसाद देवकोटाको यात्री बजाउन हुन्छ भने आशामा छु भनेर। आलोक आत्रेले मीरा राणा तारादेवीको किस्सामा प्रकाश हामीलाई यथा थ्याङ्क यू भनेर लेख्नुभएको छ। त्यसै गरी सपनीमा देखे मैले एसएन दाहालले मेन्सन गर्नुभएको छ। निर्जलजीले ज्ञात अज्ञात गुरूप्रति हार्दिक नमन दाई हजुरमा पनि भनेर उहाँले लेख्नुभएको छ। निर्जलजी मेरो अत्यन्त स्नेही शुभेच्छुक हुनुहुन्छ, यहाँलाई हार्दिक धन्यवाद। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भेट्न गएको बारेमा उनका चेला शंकर लामी छानेले यहाँ एउटा संस्मरण लेखेका छन्, म यहाँ प्रस्तुत गर्न चाहन्छु। 2007 साल पौष महिनाको जाडो साँझ मैती देवीको फाँटको बीज खेतमा टायलको एउटा घर त्यसको ढोकामा म चिच्याउँदै थिएँ। देवकोटाजी, देवकोटाजी हुनुहुन्छ? माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोडसँग घोकेको शब्द आइरहेको थियो। मेरो मनमा लाग्यो सायद हेनरी आठौंका जीवनी पढ्ने यो कुनै म्याट्रिकको विद्यार्थीको घरमा म पुगेछु भूलले। सेतो पुरानो छिटको धोती लागेकी एकजनाले मेरो नगिज आएर भन्नुभयो, माथि ऊ त्यो कोठामा जानुहोस् न। जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक्क गरिरहेको थियो। सुन्दरी जल र शाकुन्तल महाकाव्य लेख्ने कविको साक्षात दर्शन, भर्याङको हरेक खुड्किला पहाड झैं लागेपछि दुई दुईवटा गरेर म कोठामा उफ्रेर एक्कासी पुगे। देखे कालो कम्बलले गुटमुटु भएर एउटा मैलो फोरो ओछ्यानमा पल्टेर घोप्टी देब्रे हातले चुँडो अड्याएर उच्च स्वरमा केही एकाग्र चित्त भई पढिरहेछ। एक मन त लगतै फर्कू जस्तो लाग्यो, सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर। के छ अनुहारमा? कालो फुस्रो मुख छ, कपालका रौ आफू खुशी दस दिशा दौड़िरहेछन्। कम्बलबाट निस्केका हातमा झ्यापझ्याप्ती रौं, कालो फुस्रो हात मसिनै मसी लागेको। यस्तो मानिस पनि महाकवि हुन सक्छ? कोठामा चारैतिर हेरे, आँधी झैं हुरी भर्खरै त्यहाँ नाचेर गए झैं हरेक दिशामा कागज छन्। सायदै कुनै किताब सध्य होलान्। मसी नघोप्टिएको सुकुलको कुना नराम्रो देखिन्थ्यो, एक कुनामा मात्र उज्यालो भएर होला। कुनै समयमा पोतेको चुन झरिसकेको थियो र आज त्यही भित्तामा एकातिर श्रीकृष्ण, रविन्द्रनाथ टैगोर, अर्कोतिर अर्को कुनै दाढीवाल बुढो, यिनीहरू चित्र पेन्सिलले लेखिएका छन्। यतिले नपुगेर फुटेको मकल, चारैतिर झरेको खरानी, मेरो उपस्थितिको ज्ञान भइसकेर उहाँलाई त्यो संगीत अकस्मात बन्द गरेर उहाँ मतिर हेरिरहनु भएको थियो। देवकोटाजी, प्रश्न सूचक दृष्टिले हेर्दै मैले सोधे। जी आउनुहोस्, उहाँले मलाई जवाब दिनुभयो। सायद होइन भनेको भए म ज्यादा आनन्दित हुने थिएँ होला। त्यस्तो मानिसलाई महाकवि होलान् भन्ने मैले नसोचेकोले पनि त्यसो हुन सक्छ। नगिज गएर बसे, तपाईँलाई चिन्दिन त? मैले भने, यो पत्रले चिनाउनेछ। आफ्नो मामाको पत्र उहाँको हातमा राखिदिए। कमसे कम तीनचोटि माथिदेखि तलसम्म हेरेर अनि फर्केर मतिर हेरी उहाँले भन्नुभयो, उसो भए उहाँको तपाईँ आफ्नै भानिज? जी, पत्रमा थियो देवकोटाजीसँग एउटा अनुरोध, उहाँका लघु कथा संग्रह गर्ने साधना एवं अनुमति, श्री ईश्वर बरालको सम्पादनमा। मैले लेखेका कथाहरू त कथा छन् कथा, सम्झिझै गरेर उहाँले फेरि भन्नुभयो। खस्याङ खुसुङ लेख्थे बसे बिहालो गरेर, त्यो पनि काशीबाट आएदेखि त थिति नै मिलेको छैन। देखिहाल्नुभयो होला मेरो घरको हालत, चारैतिर कोठामा औंला नचाइदिनु भयो उहाँले। त्यो नग्न सत्यताको सहाराले मेरो मनको मैलोपन जम्मै पखालिदियो। खोजखाज गरेर म भन्दै थिएँ, उहाँ हाँस्नुभयो, कहाँ खोजखाज, प्रकाशकी आमाले लेखेर पैसा आउने होइन भनी अस्ति झण्डै फालिदिए कि। बल्ल बल्ल केही उम्काएर छोराले पो राखेको छ, कागज कलम मसी जम्मैमा कर्फ्यू पो लागेको छ। मलाई खिन्नताका साथ हाँस्नै पर्यो, किनभने उहाँ आफै हाँसिरहनु भएको थियो। उहाँले सोध्नुभयो, बनारस जाने? मैले भने, मानिस जाँदैछन् चार पाँच दिनमा, उनकै हात पठाउन पाए असल हुने थियो। ठीक भन्नुभयो, एउटा चिठी त आजै पठाउँदैछु, तपाईँको पनि केही? हुन्छ हुन्छ, स्वीकार गरेर उहाँले डस्ना पल्टाउनुभयो। फूलमार चुरोडको ठुटा कमसे कम 17 टुक्रा जति होलान् डस्नाको कापमा, एउटा झिकेर मतिर हुर्नुभयो। खल्तीबाट सिङ्गो चुरोट एवं सलाई झिकेर मैले उहाँलाई दिएँ। असल चुरोटलाई वल्टाई पल्टाई हेरिदिँदा मलाई त्यस बखत आफैमाथि लाज लाग्यो, किन चुरोट सल्काएर उहाँले आफ्नो अनुसन्धान जारी राख्नुभयो। अन्तमा निराश भएर मतिर हेरी भन्नुभयो, तपाईँसँग कलम छ? बानीले गर्दा होला दाहिने हात झट्ट माथिल्लो खल्तीमा पुगिहाल्यो, तर अफसोस साथ मैले भने, छैन, घरमा छुटेछ। थाहा छैन कुन कुनाबाट कान्छी औला जत्रो सिसा कलम झिकेर उहाँले अगाडि राख्नुभयो, त्यो पनि नतिखारेको। चक्कु छ? मलाई सोध्नुभयो। आजकल ठिटा कहाँ खल्तीमा चक्कु हालेर हिँड्छन् र? उड्ने छोडेर उहाँ उठ्नुभयो, अनि देखे महाकविको सच्चा रूप, जिउमा सिर्फ एउटा धोती छ, न भोटो न गन्जी न कमिज, केही नपाएर होला उहाँ त्यसै फर्किनुभयो अनि ईश्वरीय औजारले कलम तास्न थाल्नुभयो। दाँत र नङ्ग्राले बीचबीचमा कुरा पनि गर्दै हुनुहुन्थ्यो, उहाँ आफै बोलिरहनु भएको थियो, मेरो त घाँटीभित्र आगो जलिरहेको थियो। लक्ष्मीप्रसाद देवकोटाका सम्झना का आफ्ना कलमबाट शंकर लामिछानेको रचनामा अर्का गुरु संगीतका गुरु अम्बर गुरूङको संगीत र स्वरमा शंकर लामिछानेको यो गीत।
जसै साज पार्यो उसै दिउँजी उठ्छन् अम्बरका दिलका लाखौं चिसा दागहरू रातभरि पगिलिरहन्छन् शीत बनती आँसु कुञ्जका भातहरू जसै साँझ पार्यो ताराहरू त डुब्न सकेनन् अम्बरका गहिराईमा किन जुन्छु मेरा साथीहरू अम्बरका रुवाईमा गानाहरू सब बोक्षन भौहर का थोक्रो पनि सब बोक्षन भौहर का थोक्रो पनि कहिले सुन्न सके तिमी खोज जरुरै चुडी झरेका तारका मन जसै साँझ पर्यो अम्बर का दिल का लाखों चिसा दागहरू।
श्रद्धेय गुरु अम्बर गुरुङको संगीत र स्वरमा शंकर लामिछानेको शब्दमा यो गीत हामीले साभार गरेका छौं। शंकर लामिछाने महाकवि देवकोटाको जीवनको अन्तिम काल को समय आर्यघाटका बेला लेख्नुहुन्छ, यही हुन् ती देवकोटा, उनीतिर हेर्दा दुई विशेष कुराले हाम्रो दृष्टि चितोर्छ, बेसार घोप्टिएका आँखाका साकेट र तन्किएको गालाले छोप्न नसकेको दाँत, एक पर्पेचुअल प्रोट्र्याक्टेड हाँसो, त्यस हाँसोमा देवकोटाको तेज छैन, छैन त्यसमा स्पन्दन, न छ त्यसमा अरूलाई प्रभाव पार्ने क्षमता, स्वागत गर्ने इच्छामा हात ओछ्यानमा घिस्रिने प्रयास गर्दछ, एउटा घाइते मरणासन्न वीर गोर्खाली रूखको छारीतिर घिस्रे जस्तो, भगवान साय हत्केलालाई हात बीच राख्छन्। कस्तो हुनुहुन्छ देवकोटाजी भन्नुहुन्छ, अब त जाने बेला भयो सहायजी। सहाय भन्नुहुन्छ, जान कसलाई पर्दैन देवकोटाजी, हो अघि पछिको कुरा मात्र हो। देवकोटा भन्नुहुन्छ, जानमा मलाई केही अफसोस छैन, सबै जान्छन् ठीक हो, तर यो वेदना यो असह्य छ, ओहो यो क्यान्सर पीड़ा प्रमिथेसलाई सम्झिरहेछु, मेरो लिभर चिथोर्दैछ, यसरी के बाँच्नु, मैले कति भने अब मलाई विष देऊ न हो, म सुखले मर्छु, कोही मान्दैनन्। सहाय हात थपथपाउँछन् र दृष्टि छल्नतिर बाहिर हेर्छन्। यो खाट छ नि सहायजी, मैले आफै अग्लो बनाउन लगाएको, अक्सर उता फर्किन्छु र त्यो बागमतीको पानी बगिरहेको हेरिरहन्छु, मनलाई शान्ति मिल्छ। ठीक हो, झ्यालको टेबलमा राखिएको सिरानबाट पल्टी पल्टी नै बागमतीको प्रवाह देखिन्छ। पानी बगीको देवकोटालाई खूब मनपर्छ। बम्बईको राजभवन, मेड्रासको सागर तट, स्वच्छन्दी जल कम्बरबन्दी टुट्छु डाँडा बेली, सेती नागिनी सागर लागिन हाम फाल्दिछु खेली, खेतलाई पन्छाई दुईटा हातले पौडौ भूतल भेली, बाँकटेली दृश्यपटमा लहर करले ठेली। यति मात्र हो तिम्रा बाहु, अब विष्णुमती झैं सबल रहनेछन् यति हो। त्यसपछि सहायले सोधे, हामी केही गर्न सक्छौं कि देवकोटाजी? तपाईहरूले धेरै गर्नुभयो, मैले बरू केही गर्न सकिन। जे जति लेखे त्यो त आज आएर अनुभव हुँदैछ। अब बाटो पैलाउन गरेको अन्ध प्रयास मात्र थियो। जीवनको यस बेला आएर पो म जीवनको अर्थ बुझ्दैछु। आज मैले लेख्न सके, आजको यो ज्ञान मात्र लिएर दुई वर्षहरू बाँच्न पाए अनि मैले लेखेको चीज केही हुने थियो। आहा, मुख सुक्यो, एक टुक्रा बरफ हालिदेऊ न। थर्मसबाट बरफको टुक्रा झिकेर म मुखमा हालिदिन्छु। त्यो टुक्रा जिब्रोको तालमा मुखमा नाचिरहन्छ। जीवनको अन्त्यमा सायद जीवनको पर्सपेक्टिभ अर्कै हुन्छ देवकोटाज्यू। तपाईँको जीवनप्रतिको यो प्रेम नै पूर्ण जीवनको द्योतक हो। मलाई खुशी छ, जीवनलाई अझ उपयोग गर्ने आकांक्षा तपाईँमा मरेन। सायद यही अन्त्य सबभन्दा बेस हो कि? शंकर लामिछानेले देवकोटाका बारेमा लेखेका यी पंक्ति यति नै। महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दमा, अम्बर गुरूङको संगीतमा, अम्बर गुरूङका धेरै शिष्य शिष्यहरूले नसुनेको यो गीत फतेमान राजभण्डारीको स्वरमा।
मलाई आँखैमा बसाउनु पर्दैन है, मेरो मायालाई नबिर्से पुगिहाल्छ। दुई दिने जो बन्धकतिर जाइदिन्छ, एउटै मायाले जीवनलाई साथ दिन्छ। दुई दिने जो बन्धकतिर मायाले जीवनलाई साथ दिन्छ, एउटा दाराले आगो कहाँ जल्छ, दुईटै बन्नेले घरबार सप्रिन्छ। मलाई गर्दन ल्याइदिनु पर्दैन है, मायाले एउटै फुलसुरे पुगिहाल्छ। मलाई आफ्नै बनाउनुमा कर छैन है, मलाई बिरानो नसम्झे पुगिहाल्छ। मलाई आँखैमा बसाउनु पर्दैन है, मेरो मायालाई नबिर्से पुगिहाल्छ।
गायिका अरुण लामाको स्वर, शब्द र संगीत शरण प्रधानको। शरण प्रधानले पनि दार्जीलिङमा सेन्ट रोबर्ट्स, सेन्ट जोसेफ धेरै स्कूलमा पढाए। उनी गणितका राम्रा शिक्षक थिए। उनलाई पनि गुरूका रूपमा सम्झिनेहरू धेरै छन्। यो गीतको प्रसारण अघि हामीले शंकर लामिछानेद्वारा लिखित देवकोटाको सम्झना प्रस्तुत गरेका थियौं। देवकोटाको शब्दमा, अम्बर गुरूङको संगीतमा फतेमान राजभण्डारीको स्वरलाई यहाँ राख्न चाहन्छु। मैले भने खोइ त
मैले भने खै त मलाई, यतिकै हो खाली सधैँ भोको सारङ्गीमा रु रु दिने हाले। मैले भने खै त मलाई, भन्थ्यो भोग नै हो जसमा रुरु सधैँभरि उसैको छु बस मैले भने खै त मलाई संसार फेरा मैले भने खै त मलाई।
श्रद्धेय संगीतकार अम्बर गुरुङका सबै शिष्यहरूलाई समर्पण गर्दै यो गीत भोलि सबैका निम्ति अम्बर गुरुङ बिनाको एउटा दिन हुनेछ उहाँहरू सबैलाई हार्दिक सम्झना सहित। विराटनगरबाट रश्मि अमात्य लेख्नुहुन्छ, नमस्कार सर, ह्याप्पी गुरु पूर्णिमा अनि आजको एपिसोडमा कति मिठो प्रसंग, तारा देवीलाई भेट्ने रहर मीरा राणाको कस्तो राम्रो प्रसंग। त्यस्तै गरी उहाँले देवकोटाका बारे लेख्नुभएको छ, कस्तो राम्रो कुरा सर, जहिले पनि महाकविको कुरा हजुरकोबाट सुन्दा म पूरै इमोशनल हुन्छु नि भनेर लेख्नु भएको छ। त्यसै गरी कथाकार एवं कवि अतृप्त पाण्डेले तपाईँको गुरु को हुनुहुन्थ्यो मलाई थाहा छैन, मेरो गुरु भने मेरी आमा नै थिइन् र भन्दै जय आदरणीय आमा, उहाँ लगायत सम्पूर्णमा गुरूजनहरूमा हार्दिक नमन, जय गुरु देवो नमो नमो भनेर अतृप्त पाण्डेले यहाँ मेन्सन गर्नुभएको छ। अनन्त कटवालले आबुधाबीबाट गुरु पूर्णिमाको पूर्व सन्ध्यामा सम्पूर्ण गुरूहरूप्रति हार्दिक नमन भनेर, मिनु वाइवा जो अत्यन्त प्रसिद्ध सारंगी वादक र गायनमा हुनुहुन्छ र उहाँ लोक संगीतको ठूलो अध्येता पनि हुनुहुन्छ, लेख्नुहुन्छ प्रत्येक पटक नयाँ केही सुन्न पाइन्छ, नयाँ नयाँ जानकारी बटुल्न पाइन्छ हजुरको कार्यक्रमबाट, नेपालको संगीत आकाश कति फराकिलो छ हजुरको प्रोग्राममा सुनेपछि थाहा हुन्छ, नेपालको बेस्ट प्रोग्राम अजर अमर गीतहरू र गुरु पूर्णिमामा सबै गुरूहरूलाई नमन। राजु ढकाल राजन लेख्नुहुन्छ, आजको कार्यक्रम प्रत्यक्ष सुन्न नसके पनि डाउनलोड गरेर सुन्नेछु। दिनेश राउत लेख्नुहुन्छ, बाबुमोसाय जिन्दगी बढ़ी हुनी चाहिए लम्बी नहीं, आनन्द कवि मर्दा नहीं, नेपाली ढाका टोपीलाई सम्मान गर्ने बलिउडका पहिला सुपरस्टार राजेश खन्नाको आज चौथो पुण्यतिथिको अवसरमा उहाँप्रति हार्दिक श्रद्धांजलि अर्पण। साथै गुरू पूर्णिमाको सन्ध्यामा गीत संगीतका रोचक साथै महत्वपूर्ण जानकारी दिएर हामी जस्ता संगीत अनुरागीहरूलाई गुण लगाउनु हुने श्रद्धेय गुरू प्रकाश सायमी शर्मा हार्दिक नमन भनेर लेख्नुभएको छ। सुशीला सिलवाल, सुगम तमु, राजु हुमा गाई, अञ्जना पौडेल लेख्नुहुन्छ, गुरू पूर्णिमाको पूर्व सन्ध्यामा सम्पूर्ण गुरूप्रति हार्दिक नमन, नेपाली गीत संगीतमा सक्रिय गुरूवर्गमा विशेष सम्मान। अमरदीप श्रेष्ठ पनि विदेशमै हुनुहुन्छ, लेख्नुहुन्छ गुरू पूर्णिमाको पूर्व सन्ध्यामा सबै गुरूहरूमा हार्दिक नमन। वसन्त लिम्बुले पनि आफ्ना गुरूहरूलाई सम्झना गर्नुभएको छ। जनक थापा, वसन्त राज उप्रेती त्यस लेख्नुहुन्छ, आहा कार्यक्रमको प्रतीक्षामा छु, नेपाली गीत संगीत कलाकार अनि अनुरागीहरूलाई नमन, उमेश गौतम, राजेन्द्र कुमार बस्नेत, दामाडोल किराँती, सरल गोपाल महर्जन, प्रेम छेत्री जेनित, ढाका थापा, विनय भण्डारी, श्याम पाण्डे, सीता खनाल पोखरेल, विनय भण्डारी र त्यसै गरी कुमारजङ कार्की, भोजराज भट्टराईले पनि गुरू पूर्णिमाको शुभेच्छा व्यक्त गर्नुभएको छ भने गायक संगीतकार विनोद स्याङदेनले दावा ग्याल्नु बहिनीको कुन अप्राप्य गीत होला प्रकाशज्यू भनेर सोध्नुभएको छ, आजको कार्यक्रमको अन्त्यमा अवश्य नै बज्नेछ यो गीत, विनोदजी प्रतीक्षा गर्नुहोला। र हामीलाई ट्विटरमा धेरै मित्रहरूले मेन्सन गर्नुभएको छ, एसएन दाहालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा शंकर लामिछानेको संस्मरण मर्मस्पर्शी लाग्यो भनेर लेख्नुभएको छ।
सेताले गरिराछौ के भो
हेर न काम गर्ने जागरै छैन नचाहँदा नचाहँदै गर्व रहन गयो
हैत तेरिका परिवार नियोजनको साधन प्रयोग गर्नु पर्थ्यो नि
पर्थ्यो नि तर हेर न महिनावारी रोकिएको दुई महिना भइसक्यो के गर्ने होला कहाँ जाने होला
ल चिन्ता नगर कानूनले तोकी अनुसारको अवस्थामा सुरक्षित गर्भपतन गराउन सकिन्छ नि तिमी नेपाल सरकारले मान्यता दिएको नजिकको सूचीकृत स्वास्थ्य संस्थामा जाऊ न
त्यसो भए म आजै जान्छु
औषधिको प्रयोगबाट नौ हप्तासम्मको अनिश्चित गर्भपतन गराउन सकिन्छ औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सबै महिलालाई उपयुक्त नहुन पनि सक्छ त्यसैले सुरक्षित गर्भपतन सेवाको लोगो भएको नेपाल सरकारबाट मान्यता प्राप्त नजिकको सूचीकृत स्वास्थ्य संस्थामा गई परामर्श लिई सुरक्षित गर्भपतन सेवा लिनु उपयुक्त हुन्छ तर गर्भपतन गराएपछि परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्पर्क राखेमा फेरि गर्भधारण हुन सक्छ त्यसैले अनिश्चित गर्भ रहन नदिन आफूले चाहेको परिवार नियोजनको साधन प्रयोग गरौ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
आजको कार्यक्रममा यो गीत भन्दा यो विज्ञापन सामग्री भन्दा अगाडि बजेको गीत थियो गीतकार मनबहादुर मुखियाको संगीत कर्मयुञ्जनको स्वर कुमार सुब्बाको र यहाँ शरद प्रधानले मेन्सन गर्नुभएको छ मेरा गुरू कुमार सुब्बा र मेरा गुरू मनबहादुर मुखिया सरलाई नमन भनेर मनबहादुर मुखियाले दार्जीलिङमा पनि पढाउनुभयो र काठमाडौँको अमर आदर्शदेखि लिएर पद्मकन्या कलेजमा पनि पढाउनुभयो र गीतकार मनबहादुर मुखिया अनि देउराली रुन्छ नाटक मञ्चन गर्न आएका थिए पहिलो पटक र त्यसभन्दा अगाडि 2018 सालमा आफ्ना गुरू अगम सिंह गिरीसँग काठमाडौँ आएका थिए त्यसै गरी गीतकार शरण प्रधानलाई गुरूका रूपमा मान्ने उनका शिष्य डाक्टर दिवाकर प्रधानले 2073 साल वैशाख 30 गते उनको सम्झनामा लेखेका छन् सेन्ट रोबर्ट्समा हामीलाई गणितका किसिम किसिमका सूत्र सुल्झाउन सिकाउने शरण प्रधानका गीतले झन धेरै कुरा सिकायो शरण गुरू बाका कारण नै उनकी पत्नी गायिका अरूणा लामालाई पनि जीवनभर हामीले गुरू आमा नै भन्यौं रेडियो नेपालकी प्रथम गायिका रानु देवी अधिकारी पनि स्कूलमै पढाउँथिन् र उनले जीवनभर नै स्कूलमा पढाए त्यसै गरी संगीतकार दिव्य खालिङले पनि ज्ञानोदय त्यसै गरी महेन्द्र विद्याभवन लगायत स्कूलमा पढाए कुन्ती मोक्तान शिलाबहादुर मोक्तानहरू स्कूलमै पढाउँछन् र नारायण गोपालले पनि विवाह गरेर पोखरा गएपछि पोखराको अमर सिंह उच्च माविमा पढाए अंग्रेजी तर नारायण गोपाललाई त्यहाँ स्कूलका विद्यार्थीले राम्रो नपढ़ाउने भएर लद्दु सर भन्ने नामबाट चिनेका थिए किनकि नारायण गोपाल बाक्लो चस्मा लगाएर किताब हेरेर पढ़ाउँथे भन्ने डाक्टर गणेश गुरूङको टिप्पणी छ यी सबै गुरूहरूमा हार्दिक नमन सहित अर्का गुरूको चर्चा गरौं। ती गुरू हुन् गोपाल योञ्जन। गोपाल योञ्जनले पहिले सेन्ट मेरिजमा पढाए, जहाँ पहिले गीतकार चेतन कार्की पढाउँथे, र पछि गोपाल योञ्जनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए गरेपछि पद्मकन्यामा पढाउन थाले। र उनले पद्मकन्यामा पढाउँदै गर्दा नै उनकी शिष्या मंजू थापा, जसको विवाह पछि गीतकार नगेन्द्र थापासँग भयो, र अर्की शिष्या इन्दिरा श्रेष्ठलाई उनले आफ्नो कालजयी गीत आफ्नै शब्द र संगीतमा गोपाल योञ्जनले आफ्नो चेलीलाई गाउन लगाए। प्राविधिक कारणले इन्दिरा श्रेष्ठको गीत बज्न सकेन, यसमा हामी क्षमा चाहन्छौ। र अन्य गुरूहरू जस्तो अब हामीले सम्झना गर्नुपर्दा नेपाली संगीत इतिहासमा धेरै गुरूहरू छन्। गायक संगीतकार भक्तराज आचार्यले अर्नीको बोर्डिङ स्कूलमा पढाए, त्यसै गरी प्रेमदेव गिरी सुर्खेतमा पढाउँदैछन्। धेरैजना गुरूहरूलाई हामीले आज सम्झना गर्न समयले भ्याएन, तर कार्यक्रमको अन्त्यमा आज एउटा दावा ग्याल्मोको साह्रै चर्चित तर अप्राप्य गीतलाई यहाँ प्रस्तुत गर्दैछौ, तेजेन्द्र गुरुङको शब्द बसन्त छेत्रीको संगीतमा। को यो गीतलाई कुनै दिन पूरा बजाउने बाचा गर्दै आज ट्विटरमा एउटा टिप्पणी रोचक लाग्यो। सुमनजी मेन्सन गर्नुहुन्छ, उता तपाईँ रेकर्ड हालिदिएर तपाईँ यतातिर ट्वीट चलाउँदै हुनुहुन्छ कि क्या हो भनेर उहाँले सोध्नु भएको छ। सुमनजी, अहिलेसम्म अजर अमर गीतहरू भुइँचालो आउँदा पनि लाइभ नै थियो र अन्य अवस्थामा पनि नाकाबन्दीमा पनि लाइभ नै थियो। यो अहिलेसम्म कुनै पनि कार्यक्रम अजर अमर गीतहरूको तपाईँले रेकर्ड सुन्नु परेको छैन, यो सधैँ नै लाइभ नै हुने गर्छ। यही जानकारी दिँदै प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तुता प्रकाश सामी आजको कार्यक्रमबाट विदा माग्छौ। भिचा
कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।